بسم الله الرحمن الرحیم. ساتویں باب میں آخری فقرہ شاہ اللہ صاحب رحمتہ اللہ علیہ نے جو لکھا ہے وہ اگرچہ ایک فقرہ ہے لیکن اس کی کچھ تشریح چاہیے. حضرت فرماتے ہیں کہ ایک آدمی یہ سوال کرتا ہے کہ آخر میں نماز کیوں پڑھوں, دوسرا کہتا ہے کہ روزے کی پابندی کیوں, اور اللہ اگر آزاد چھوڑ دیتا اور یہ جو اللہ کے اپنے حقوق ہیں خاص طور پہ ان میں رعایت مل جاتی تو ساری دنیا ٹھیک چلتی. اور یہ اعتراض یہ ایسے ہی ہے جیسے کسی زمانے میں ایک شیعہ عالم دین تھے اور سیدنا عمر رضی اللہ عنہ نے اپنے دور میں لوگوں کو منع کیا کہ وہ حدیثیں زیادہ نہ لکھیں, اور انہوں نے فرمایا تم یہ ڈر ہے کہ تم لوگ اگر احادیث زیادہ لکھنے لگ جاؤ گے تو قرآن میں بھی گڑبڑ کر دو گے, کوئی اٹھے گا کہے گا کہ حصہ قرآن کا ہے, کوئی کہے گا کہ حدیث کا ہے, ایک عجیب ہنگامہ برپا ہو سکتا ہے. تو اس نے سکاکی شاید ان کا لقب تھا, انہوں نے اس روایت کو لیا اور یہ ہمارے یہاں موجود ہے, اور وہ مدینہ منورہ میں رہتے تھے اور وہیں ان کا انتقال ہوا, جنت البقیع میں ہی ان کی تدفین ہوئی. انہوں نے کہا کہ اگر عمر رضی اللہ عنہ حدیث لکھنے سے منع نہ کرتے تو جتنی بھی احادیث لکھی جاتی وہ براہ راست صحابی رسول اللہ صلی اللہ علیہ وسلم کی بات کو لکھ دیتا, اور جب معاملہ یوں ہو جاتا تو ایک صحیح بخاری ہی نہیں جتنی بھی احادیث لکھی جاتی یہ متواتر اور مسلسل ہوتی. تو نتیجہ یہ کہ یہ جو ائمہ کا آپس کا اختلافات ہیں یہ پیدا نہ ہوتے. تو اس لیے دین میں جو ایک ہی مسئلے کے مختلف حل ہیں یہ جو اختلاف پیدا ہو گیا ہے اس کی بنیاد سیدنا عمر رضی اللہ عنہ ہیں, اور وہ شخص نہ ہوتا تو سب ٹھیک. اس کا جواب ابن رجب حنبلی نے اور ان حنبلیوں نے اپنے طبقات میں اور بخاری کی شرح میں دیا ہے, اور انہوں نے کہا ہم تمہاری بات مان لیتے ہیں کہ سارے صحابہ رضی اللہ عنہ احادیث لکھنا شروع کر دیتے اور وہ جتنی احادیث ہوتی سب اتھینٹک ہوتی ہیں اور ڈائریکٹلی سیدنا عمر رضی اللہ عنہ کے زمانے میں ساری چیزیں ہو جاتی ہیں, لیکن یہ بتاؤ کہ ایک ہی حدیث پر انسانوں کی عقل اور قوت فہم اور اس سے استنباط کرنا اور اس سے نتائج کو نکالنے کا جو فرق ہے یہ کیسے دور ہوتا. حدیث ایک ہی ہے, امام مالک کچھ سمجھے ہیں, امام ابو حنیفہ کچھ سمجھے ہیں, کوئی کچھ سمجھا ہے رحمہ اللہ. تو یہ جو تم کہتے ہو کہ فرق مٹ جاتا تو اختلاف عقل کا استنباط کا فہم کا تو پھر بھی باقی رہتا, تو پھر کیا کر لیتے. اب اس کا کوئی جواب نہیں. مثلا آپ دیکھیں حدیث میں یہ آیا ہے کہ حضور صلی اللہ علیہ وسلم نے فرمایا کہ کوئی آدمی کسی کو کوئی چیز گفٹ کرے اور پھر وہ اسے واپس لے لے تو کل یعود فی کعیلہ, کتے کی طرح ہے جس نے کہہ کر کے چاٹ لیا. اب یہ حدیث جب ائمہ کے سامنے آئی تو بہت سے ائمہ نے فتویٰ دیا کہ تحفے کو واپس پھیر لینا، واپس لے لینا حرام ہے، کیونکہ اتنی بری تشبیہ ہے کہ کتے نے قے کی اور چاٹ لی۔ یہی حدیث امام ابو حنیفہ رحمۃ اللہ کے سامنے آئی تو امام صاحب رحمۃ اللہ نے فرمایا کہ وہ جو قے کر کے کتا چاٹ رہا ہے تو کیا کتے کے لیے بھی وہ قے حرام ہے؟ تمہاری ہماری نفرت اپنی جگہ پہ، لیکن کتا کسی شریعت کا مکلف تو نہیں ہے، پابند تو نہیں ہے، اور کتے پہ حلال حرام کی کیا تمیز ہے؟ اور وہ اپنی قید کو خود ہی چاٹ لیتا ہے تو پھر کیا حرج ہے، ہو جائے۔ تو حضور صلی اللہ علیہ وسلم نے یہ بتایا کہ کوئی گفٹ دے اور واپس دے لے بری بات ہے، مکروہ کہہ سکتے ہو، یہ نہ کہو کہ حرام ہے، یہ نہ کہو کہ بالکل ہی ناجائز ہے۔ اس حدیث سے یہ کہاں سے ثابت ہوتا ہے؟ اب یہ جو اختلاف ہے عقل کا، سمجھ کا، یہ کہاں جائے؟ ایک ہی واقعہ ہے، ایک ذہین آدمی اس سے کچھ اور استنباط کرتا ہے، ایک عام آدمی اس سے اور کچھ اور استنباط کرتا ہے، ایک ہی فکرہ کوئی کہتا ہے، کوئی کچھ سمجھتا ہے، کوئی کچھ سمجھتا ہے، تو یہ فہم کا جو اختلاف ہے یہ ختم نہیں ہوا کرتا۔ نتیجہ یہ نکلتا ہے اس کا کہ ایک ہی مسئلے کا بد سے بدتر حل اور اچھے سے اچھا حل سارے بیک وقت موجود ہوتے ہیں۔ اب حالات میں چوز کرنا ہے کہ اس کا کیا حل کرنا ہے۔ شاہ صاحب رحمۃ اللہ یہ کہتے ہیں کہ جو تمہارا سوال ہے نا کہ اگر انسان کو اللہ نے آزادی دے دی ہوتی اپنے حقوق میں، اللہ کے حقوق کیا ہیں؟ اللہ تعالیٰ کا حق ہے روزہ رکھنا کہ لوگ اس کی عبادت کرے، اگر کوئی روزہ نہیں رکھتا تو کسی انسان کا حق تو ضائع نہیں کرتا، تو اللہ کا حق ضائع کرتا ہے۔ ایک آدمی نماز نہیں پڑھتا تو خالص اللہ کا حق ضائع کرتا ہے۔ ایک آدمی معاذ اللہ استغفر اللہ وہ بدکاری کرتا ہے تو بدکاری خالص اللہ کا حق ضائع کرتا ہے، لوگوں کا کچھ نہیں، اس یہ سارے اللہ کے حقوق ہیں۔ تو کہتے ہیں اگر کوئی آدمی تم سے یہ سوال کرے اور کہے کہ اللہ ان حقوق کو چھوڑ لے، کیا حرج ہے اللہ کے لیے؟ تو شاہ صاحب رحمۃ اللہ علیہ فرماتے ہیں کہ یہ عبادت دیکھو انسان کی زندگی میں اس طرح پیوست کر دی گئی ہے جس طرح جانور گھاس چرتے ہیں اور جس طرح درندے گوشت کھاتے ہیں، شیر اور دیگر چیتا وغیرہ۔ اور یہ ممکن نہیں ہے کہ تم کسی شیر کو گھاس کھلاؤ، اور یہ ممکن نہیں ہے کہ تم کسی گائے کو گوشت کھلاؤ۔ تو جس طرح ان کی فطرت پہ یہ چیز رکھ دی گئی کہ درندہ گوشت کھائے گا، اور وہ جانور جو کہ جانور جن سے دودھ گوشت وابستہ ہے یہ لوگ چارہ کھائیں گے، اسی طرح انسان کی فطرت میں اللہ نے طبیعت میں رکھ دی ہے عبادت۔ انسان کو جب خوشی حاصل ہوتی ہے تو وہ چاہتا ہے کہ کوئی ایک جگہ ایسی ملے جہاں جا کر شکریہ ادا کرے، جہاں جا کر سر سجدے میں رکھ دے کہ اللہ تیری بڑی مہربانی۔ انسان پر غم آتا ہے، دکھ آتا ہے شدید، اور اس موقع پہ اس کی نفسیات خود تقاضا کرتی ہے کہ کوئی ذات ہونی چاہیے جہاں پر جا کر وہ شکوہ کرے کہ اللہ یہ چیز کیا ہو گئی ہے، یا یہ کہ صبر کرے اور صبر کی داد چاہے کہ میں نے اس کام میں صبر کیا، اور خدا اس کو شفقت سے کہے اولئک علیہم صلوات من ربہم ورحمہ، ایسے لوگ جو صبر کرتے ہیں ہماری طرف سے ان پہ بڑی رحمتیں نازل ہوتی ہیں اور ہماری محبتیں ان کے ساتھ زندگی میں چلتی ہیں۔ وہ کہتے ہیں اسی طرح جیسے شیر کے لیے گوشت اور گائے کے لیے گھاس تمہارے لیے عبادت، اور تم یہ کہو کہ انسانی زندگی میں عبادت کیوں ہونی چاہیے، تو پھر دیکھو یہ اتنا بڑا خلل واقع ہو جائے گا کہ جس طرح شہد کی مکھیاں اپنی ملکہ کے پیچھے چلتی ہیں، اگر ملکہ کو درمیان میں سے ہٹا دیا جائے تو شہد کی ساری مکھیاں بتر بتر ہو جائیں گی۔ ہم نے جو بات اس کی ملکہ کچھ تفصیل سے عرض کی تھی، اس کا خلاصہ یہ کہ اب اس سال امریکہ نے اپنے بجٹ میں شہد کی مکھیوں کے لیے کئی ملین ڈالر رکھے، اور انہوں نے اگر آپ جائیں گے انٹرنیٹ پہ تو ان کا بجٹ پڑھیں آپ، اور اس میں شہد کی مکھیوں کے لیے انہوں نے کہا اس لیے کہ امریکہ میں پچھلے چند سالوں سے شہد پیدا نہیں ہو رہا اور بہت بری طرح نقصان ہو رہا ہے، اور باہر سے شہد منگوانا پڑ رہا ہے۔ جب تحقیق کی گئی تو پتا چلا کہ اللہ نے جو کچھ قرآن کریم میں کہا ہے نا, اللہ تعالیٰ نے اوحا ربک الی النحل, اور تیرے پروردگار نے شہد کی مکھی کی طرف رہی کی, اور اللہ نے کہا کہ دیکھ پھولوں میں سے اور یہ جو پھلدار چیزیں ہیں ان کے بھی پھولوں میں سے اپنے لیے چوس کے غذا کو پیدا کر, اور اللہ نے بتایا کہ پھر جو راستے ہم نے تیرے لیے مقرر کیے ہوئے ہیں ان راستوں پہ چلتی رہنا. تو انہوں نے کہا مائلز نے کہ ہمیں ان کو قرآن سے کوئی دلچسپی نہیں, لیکن انہوں نے کہا کہ شہد کی مکھیاں کچھ راستے ان کے متعین ہیں ان پہ وہ چلتی ہیں, اور جب سے یہ کمیونیکیشن کا نظام آیا اور سگنلز بڑی تیزی سے سارے امریکہ میں پاس ہو رہے ہیں تو وہ راستے جو نیچرلی ان کے لیے مقرر کیے گئے تھے وہ ڈسٹرب ہو گئے, نتیجہ یہ کہ شہد کی مکھی آگے جا نہیں سکتی, وہیں گرتی ہے اور مر جاتی. تو شہد کی مکھیاں جب مرنے لگی تو فرق پڑ گیا. فرق پڑا تو انہوں نے کہا اب ایسے کرو کہ ایسے علاقے ڈھونڈو جس پہ اس انویسٹمنٹ کے بعد سگنلز نہ گزریں, اور نیچرلی شہد کی مکھی جس طرح جاتی ہے اسی طرح جاتی رہے. اللہ تعالیٰ نے قرآن کریم نے جو کہا تھا کہ ہم نے شہد کی مکھیوں کے لیے راستے متعین کیے ہیں, شاہ صاحب رحمۃ اللہ علیہ وسلم اس بات کو کہتے ہیں کہ اگر شہد کی مکھیاں فرض کر لو ان کی ملکہ مر جائے اور انہوں نے راستہ دکھانے والا کوئی نہ رہے تو جس طرح یہ برباد ہو جائیں گی اسی طرح اگر انسانی زندگی سے اللہ کو اور اس کے حقوق کو نکال دیا جائے تو لوگ اسی طرح برباد ہو جائیں گے, لوگ کسی کا حق نہیں پہچانیں گے, لوگ جب اللہ ہی کو نہیں مانیں گے اور آخرت کو ہی نہیں مانیں گے تو دنیا میں جو ان کا جی چاہے گا کریں. پھر آخری جملہ جس پہ بات پوری کرنی ہے, یہ اس کا سیونتھ چیپٹر ہے, اور اس آخری جملے میں شاہ صاحب رحمۃ اللہ نے جو بات کی ہے وہ فرماتے ہیں کہ دیکھو حیوان جو ہوتا ہے جانور اس کو اللہ تعالیٰ علوم دیتے ہیں الہام کے ذریعے اور کبھی جبلت کے ذریعے. انسان علم کو سیکھتا ہے اپنے قصد سے, یونیورسٹی جاتا ہے, اسکول جاتا ہے, مدرسے جاتا ہے, ٹیچر کے پاس سیکھنے جاتا ہے, لکڑی کے کام کے لیے جاتا ہے, بال کاٹنے جاتا ہے, جو کچھ وہ سیکھتا ہے اپنے جیسے انسانوں سے تربیت پا کر سیکھتا ہے. اور حیوان جو ہوتا ہے اس کو اللہ علم دے دیتا ہے کبھی تو پہلی بات حضرت فرمائی کہ الہام کے ذریعے. جانور کو ضرورت نہیں ہوتی کہ کہیں جا کے سیکھے, شہد کی مکھی کو کون سکھاتا ہے, الہام کے ذریعے. حتیٰ کہ انسانوں میں جو چھوٹے بچے ہوتے ہیں قدرت الہام کرتی ہے اور یہ سیکھتے ہیں. بچہ ماں کے دودھ کو ہمیشہ چوستا ہے, اسے کس نے سکھایا ہے کہ چوسنا ہے اور منہ دور نہیں کرتا. اسی طرح بچہ سردی کی وجہ سے سکڑ جاتا ہے, اے سی لگا ہوا ہو, پنکھا چل رہا ہو, انسان گہری نیند سویا ہوا ہے, اس کے باوجود سکڑ جاتا ہے کہ کوئی اس پہ گرم چیز ماں دیکھتی ہے, باپ دیکھتا ہے, گرم کمبل کوئی چیز اس پہ ڈال دیتا ہے. یہ سکڑنا جسم کو کس نے سکھایا ہے, اللہ نے اس کی فطرت میں رکھ لیا ہے. انسان کی نیچر میں جو چیزیں آ گئیں اللہ اسے الہام سے بھی سکھاتا ہے اور جبلت سے بھی سکھاتا ہے. یہ دونوں ذرائع بنتے ہیں جانوروں کے علم کو حصول کے لیے. مچھلی کو کون تیرنا سکھائے, شیر کے بچے کو چیر پاڑ کون سکھائے, کہ ٹریننگ تھوڑے لیتا ہے. خود جبلت اس کی ایسی ہے کہ جس چیز کو دیکھنا ہے چیر پاڑ کے, جس چیز کو دیکھنا ہے دوائی بچانی. چپکلی ہے, اس کی فطرت میں یہی چیز ہے جس کو رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا یہ شر ہے, اور نبی کریم صلی اللہ علیہ وسلم نے اسی لیے فرمایا کہ تم جب چپکلی کو دیکھو تو اسے مار دو, اس کی فطرت میں شر ہے, خرابی ہے. اور اسی لیے فرمایا کہ سانپ کو جب دیکھو تو مار دینا چاہیے. آپ نے فرمایا اگر کسی شخص نے سانپ کو اس لیے چھوڑ دیا کہ اس کی مادہ آگے آئندہ سال مجھے کاٹ لے گی, یا اسے اس لیے چھوڑ دیا کہ سانپ اپنا بدلہ لیا کرتا ہے اور کوئی سانپ آئے گا اور مجھے مار دے گا, تو آپ نے فرمایا ہماری امت میں سے ہی نہیں رہا. ان سب چیزوں کو مارنے کا حکم دیا. اسی لیے ام المومنین سے عائشہ رضی اللہ عنہا کے ہاں ایک بانس تھا لمبا, اور بانس کے سرے پہ انہوں نے نیزے کی انی لگائی ہوئی. کسی نے پوچھا ام المومنین یہ کیوں رکھا ہوا ہے, تو انہوں نے کہا ہم اسے چھپکلیاں مار دیتے ہیں. کیونکہ رسول اللہ صلی اللہ علیہ وسلم جو پہلے نشانے میں چھپکلی کو مار دے اللہ سے 100 نیکیاں دے گا، اور جو دوسرے میں مار دے گا اسے 60 نیکیاں ملیں گی۔ یہ فطرت کی چیز ہے۔ غالباً بائبل میں ایک بات آئی ہے، غالباً یا اس کا حوالہ کچھ اور ہوگا، لیکن اس سے یاد آتی ہے بات کہ انہوں نے لکھا کہ اب حضور صلی اللہ علیہ وسلم نے بھی فرمایا اور وہاں بھی آیا، چیزیں بالکل قریب قریب کی ہیں، لیکن بائبل میں جو تحریف ہوئی ہے اس کی وجہ سے بعض چیزیں بدل گئی، وگرنہ بہت سی چیزیں اس میں سچی۔ حضرت یوسف علیہ السلام کا خواب آپ قرآن میں پڑھیں، اور بائبل حضرت یوسف علیہ السلام کے حالات میں کھول لیں، 95% سے زیادہ وہ خواب ملتا ہے، جو کچھ وہاں ہے وہ یہاں ہے، جو یہاں ہے وہاں، نہیں اس میں تحریف ہوئی، نہیں تبدیلی ہوئی۔ حضور صلی اللہ علیہ وسلم نے فرمایا اس چھپکلی کی فطرت میں ایسا شر ہے کہ جب ابراہیم علیہ السلام کے لیے آگ لگائی گئی تو اس میں پھونکے مارتی تھی تاکہ آگ بڑھ گئے، اور وہاں بائبل وغیرہ میں غالباً وہیں آتا ہے کہ چڑیا پانی لے کے بار بار آتی تھی اور آگ پر پھینکتی تھی، تو جانوروں نے اسے سمجھایا اور کہا تمہاری کیا جان ہے، ذرا سی تپش تمہیں لگ گئی تو مر جاؤ گی، یہ کر کیا رہی ہو، اتنی بڑی آگ یہ تمہاری چونچ کے پانی سے بجھے گی بھلا؟ تو اس نے کہا میں بھی جانتی ہوں آگ میری چونچ کے پانی سے نہیں بجھتی، لیکن مجھے پتا ہے کہ قیامت میں اللہ تعالیٰ دو گروہ بنائے گا، ایک گروہ کو جو ابراہیم علیہ السلام کو آگ میں جلانا چاہتے تھے، اور ایک گروہ کو جو نہیں چاہتے تھے کہ ابراہیم آگ میں جلے۔ تو میں چاہتی ہوں قیامت میں اللہ مجھے دوسرے گروہ میں رکھے کہ میں چاہتی تھی ابراہیم آگ میں نہ جلے۔ بڑے کام کی بات اس نے کہی کہ آدمی ہمیشہ سوچتا رہے کہ میں زندگی میں کس گروپ میں شامل ہوں، اور آج موت آ جائے تو قیامت میں کس گروپ میں شامل ہوں گا، ادھر کھڑے ہونا ہے یا ادھر کھڑے ہونا ہے۔ اس لیے جو لوگ یزید کی حمایت کرتے ہیں، یزید المومنین اور یزید فلاں اور یزید فلاں، اور سیدنا حسین رضی اللہ عنہ صحابی بھی نہیں تھے اور ایسے غلط آدمی تھے، معاذ اللہ استغفر اللہ، ہم کہتے ہیں قیامت میں کس گروپ میں جانے کا ارادہ ہے، جہاں یزید اور اس کی فوج کھڑی ہو یا جہاں سیدنا حسین رضی اللہ عنہ کھڑے ہوں، کدھر جانے کا ارادہ ہے، سوچ سمجھ کے بات۔ اس لیے اللہ علوم کو فطرت کے ذریعے دیتا ہے، فطرت میں شاید، فطرت میں خیر، شاید کی مکھی، اللہ نے کہا ہم نے اس کی طرف وحی کی۔ اسی طرح جانور ہیں، اللہ نے فرمایا ہم نے ان جانوروں کو تمہارے تابع کر دیا تاکہ تم ان کی پیٹھ پر سوار ہو کر بیٹھ جاؤ، اور اللہ نے کہا کہ یہ دیکھتے ہو تم ہمارے انعامات پہ غور کرو، خچر ہیں، گدے ہیں، گھوڑے ہیں، اونٹ ہیں، یہ سب کی سب چیزیں ہم نے اس لیے رکھی ہیں تاکہ انسان کے تابع رہیں۔ اللہ نے اونٹ کو سواری سکھا دی اور انسان کے تابع کر دیا، اگر اونٹ کو خدا تابع نہ کرتا تو انسان کے پاس کون سی چیز تھی جو اونٹوں کو اپنا نوکر بنا لیتا اور اونٹ پہ ایسے کرنے لگتا؟ اونٹ اگر آگے سے جواب دینے لگے، اس کی طبیعت میں یہ بات ہو کہ شیر کی طرح میں نے بھی لڑنا ہے، تو کون اس کو قابو کر سکتا؟ اسی لیے اللہ کہتا ہے کہ لوگوں نے غور نہیں کیا، ادھر کے لیے کئی فقول کر ان اونٹوں کو ہم نے کیسے پیدا کیا۔ اس کی ایک چیز یہ ہو گئی۔ اب آخری سطر میں کہتے ہیں کہ مستوجب الانسان، اور انسان کا معاملہ جانوروں سے مختلف ہے۔ اللہ نے انسان کو علم دیا ہے علومی کسبم و نظرن وحین او تقلیدن، چار چیزیں حضرت نے بتائیں، یا تین چیزیں کہہ دیجئے، کہ انسانی علم جو ہے یہ تین ذرائع سے انسان تک آتا ہے۔ حضرت رحمت اللہ اس درتی کو لکھا ہے، ہم اس کے بالکل برعکس کر لیتے ہیں، تقلید سے علم آتا ہے۔ تقلید کس چیز کا نام ہے؟ ہر آدمی میں براہ راست یہ قوت نہیں ہے کہ وہ کتاب و سنت سے استنباط کر سکے، سیدھی سی بات، ہر آدمی کی عقل، ہر آدمی کا علم اتنا نہیں ہے کہ وہ کتاب و سنت کو پڑھے اور براہ راست اس سے علم کو اخذ کر سکے۔ مثلا حضور اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ تم میں سے کوئی آدمی جو حج کو جاتا ہے اسے چاہیے کہ وہ اپنے گھر والوں کے لیے سامان پورا کر کے جائے۔ مختلف احادیث ہیں، ان کا خلاصہ یہ جملہ نکلتا ہے، एक आदमी कहता है कि मैं कर्ज ले लूं अपने भाई से भांजे से भतीजे से चचा से और उनको पता है मेरा कारोबार चल रहा है और मैं उन्हें चेक भी दे जाता हूं और इस कर्ज पे मैं हज कर रहा हूं जिंदगी का कुछ भरोसा नहीं और वापस दे दूंगा ये कैसा है ये है ये उसकी तजवीज आइमा के यहां जा गई तो बाद आइमा ने कहा खबरदार कतअन कर्ज लेके हज नहीं करना इसलिए कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कर्ज के मुतल्लिक बड़ी शदीद चीजें कही हैं नहीं हो सकती कुछ आइमा ने कहा कर लो कोई हरज नहीं जब तुम्हें यकीन है कि कर्जा उतर जाएगा तो फिर क्या हरज है अब बात एक ही है कि घर वालों को सामान देना है और घर वालों के पास इतने पैसे होने चाहिए कि वो अपने उसके बाद तंगी में मुब्तला ना हो एक कर्ज को अलाउ करता है दूसरा नहीं करता ये दोनों आदमी अहादीस से ही ये बात समझे हदीस में आया है किताबों में एक आदमी ने आगे कहा कि अल्लाह के रसूल मैंने रोजे की हालत में अपनी बीवी से ऐसे काम कर दिए हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया इतना कफारा अदा इतनी पैसे या खजूरें अल्लाह दिला ये हदीस मुख्तलिफ आइमा के पास जब पहुंची तो इमाम अहमद इब्न हंबल रहमतुल्लाह अलैह ने फरमाया कि इसका मतलब ये है कि फर्ज रोजे में अगर ऐसे हो जाए तो कफारा है नफल रोजे में ऐसे हो जाए तो कुछ क्योंकि रमजान का वाकया है हम बोली पर रहमतुल्लाह फरमाया रमजान गैर रमजान सब बराबर है बात रोजे की है एक तीसरे आदमी ने इसी हदीस पे इमाम ने बहस की और उनका उसकी उम्र उस वक्त कितनी थी 22-25 साल यही उम्र थी उन्होंने कहा इस उम्र में चूंकि हो सकती है ऐसी चीज इसलिए और अगर बुढ़ापे की उम्र में था तो फिर मुआफी है अब हदीस एक ही है लेकिन सोचने का अंदाज मुख्तलिफ है 3, 4, 5, 7, 10 आदमी के पास ये हदीस गई और हर एक ने अपने अपने पहलू से सोचा तो इससे पता चलता है कि हर आदमी में यह सलाहियत नहीं होती कि उस मंशा और मुराद तक पहुंचे जो अल्लाह उस पर सल्लल्लाहु अलैहि वसल्लम की है तो हम अपने से ज्यादा इल्म वाले आदमी पर एतमाद करते हैं कि हजरत जो कुछ आपने समझाया ना वो हमारे समझने से ज्यादा अच्छा और हम आपकी मानते हैं बस इसका नाम तकलीफ इतनी सी बात और क्या है तकलीफ कुछ भी एक आदमी कहता है शाबान में हजरत सल्लल्लाहु अलैहि वसल्लम इसराफ को इबादत नहीं की हम कहते हैं ये 10 सहाबाए किराम रजी अल्लाह अन्हु में ये कहते हैं कि 15 शाबान को रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम रात को नफल भी पढ़े कब्रिस्तान भी तशरीफ ले गए इबादत भी की और ये भी बताया कि इस रात लोगों की रिज़्क का भी फैसला होता है और इस रात लोगों की जिंदगी का भी फैसला हो जाता है वो कहता है हदीसें ज़ईफ हैं सारी हम कहते हैं ये सारी ज़ईफ अहादीस को मिला लें जब आप तो पता चलता है कि कुछ ना कुछ असल है इस चीज की मसलन एक हादसा हो गया खुदा ना खास्ता आप पारा में 5 बंदे आप पारा से गुजरे एक कहता है गाड़ी टूटी हुई थी दूसरे कहता है दोनों गाड़ियां टूटी तीसरा कहता है आदमी भी मर गया था चौथा कहता है नहीं नहीं ऐसे है ये सारे लोग जो उसकी डिटेल्स बता रहे हैं इसमें तो इख्तलाफ हो सकता है लेकिन कोई उठ के ये कहे कि ये 15 आदमी जो आए अपारा से अपारा में हादसा ही नहीं हुआ ये बात भी माने जाने के काबिल नहीं हादसा जरूर हुआ है अगर इसकी डिटेल्स में फर्क लेकिन कुछ ना कुछ उसकी असल है ये वो चीज है कि मुख्तलिफ ज़ईफ अहादीस जब मिल जाती हैं तो पता चलता है कि इस रात में कुछ ना कुछ है अगर कि उसकी डिटेल्स आगे जाए तो कोई सहाबी रज़ी अल्लाह अन्हु कुछ कहते हैं कोई कुछ कहते हैं लेकिन इतना तो पता चलता है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इस रात को इबादत के लिए भी लोगों को फरमाया खुद इबादत करके दिखा भी दी तो ये जो मुख्तलिफ अहादीस से ये आदमी एक फतवे तक पहुंचा है ये है जो इंसान तकलीफ से हासिल करता है दूसरी चीज और वहियन और इंसान वही से इल्म हासिल करता है वही अंबिया अलैहिस्सलाम पे आया करती है उसके जरिए और कभी कभी वही का इतलाक इल्हाम पर भी हो जाता है कि अल्लाह किसी शख्स के दिल में ये बात डाल देता है और इंसान उसको करता है इल्हाम मुख्तलिफ सूरतों में होता है मसलन एक आदमी है उसको शदीद ज़हनी दबाव पड़ जाता है कि घर चल घर चल घर चल कुछ समझ में नहीं आता कि जो पाक दिल होते हैं इनके साथ कभी कभी होता है। जब घर पहुंच जाता है तो दो तीन घंटे में कोई ऐसा हादसा पेश आ जाता है कि आदमी तो सब भूल जाता है कि क्या हुआ, हालांकि अगर वो और करे तो कौन सी चीज थी जो उसे खींच के लाई थी कि घर चले, दिल में खाम खा आता है इस रास्ते से नहीं जाना नहीं जाना नहीं जाना, दूसरी रोड पे 25 मील दूर सफर करके फिर पहुंचता है घर और शाम को पता चलता है उस रोज तो सारी रोड ही ब्लॉक कर, यार अल्लाह का शुक्र है मैं नहीं बच गया, तो तुम्हें किसने गाइड किया था कि दूसरा रास्ता इख्तियार करो, ये अल्लाह की तरफ से इल्हाम हो जाता है बंदों के दिल में, वो डाल देता है चीज। हज़रत उस्मान रज़ी अल्लाह अन्हु के यहाँ जब भी बच्चों की विलादत होती थी तो अपने बच्चे को जब वो नला धुला के औरतें लाती थी उसे सुनते थे, कई बार किसी ने कहा मोमिन अब क्यों सुनते, फरमाते थे इसलिए कि मेरी औलाद की जो खुशबू है ये मेरी रूह में रच बस जाती है और जब मेरी औलाद को भी तकलीफ पहुंचेगी तो ला मुहाला मेरी रूह को भी तकलीफ पहुंचेगी, मैं अपने बच्चों के लिए दुआ मांगूं। ये वो इल्हाम जो ऐसे आता है। हजूर सल्लल्लाहु अलैहि वसल्लम सैयदना हसन रज़ी अल्लाह दोनों को बुलाते थे, सुनते थे उन्हें और उनके लिए दुआ मांगते थे। एक बार दुआ फरमाया, अल्लाह मैं इन दोनों से बड़ी मोहब्बत करता हूँ, ऐ रब जो भी हुसैन से मोहब्बत रखे तू उससे मोहब्बत कर। बहुत बड़ी दुआ है हजूर सल्लल्लाहु अलैहि वसल्लम ने अपने नवासे के लिए की और इसका असर यहाँ तक पहुंचा कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जब करबला का वाकया हुआ है तो एक अब्दुल्लाह इब्ने अब्बास रज़ी अल्लाह अन्हुमा कहते हैं मैंने ख्वाब में हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम को देखा और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के सर के बाल बिखरे हुए थे, दाढ़ी जो थी इस पे गर्दो गुबार था, बड़े परेशान और एक जगह फिर रहे। मैंने कहा अल्लाह के रसूल क्या हो गया, और एक रिवायत में आता है कि आपके हाथ में एक शीशे का बर्तन था और जमीन से कोई चीज उठाते हैं फिर उसमें डाल देते हैं, फिर उठाते हैं फिर उसमें डाल देते हैं, तिर्मिजी की रिवायत में भी आ गया। मैंने कहा अल्लाह के रसूल आपको क्या हो गया, आपने फरमाया तुम्हें पता नहीं करबला में मेरे नवासे के साथ क्या है। मैंने कहा आप ये क्या कर रहे हैं, फरमाया हुसैन का खून जमा कर रहा हूं, शहादत के बाद खून जम जाता है ना, फरमाया मैं उसका खून जमा कर रहा हूं। और उन्होंने अपने शागिर्दों से सो गए उठे तो कहा ये लिखो आज की तारीख, उन शागिर्दों ने लिख ली और फिर जब खबर आई है इराक से तो उन्होंने कहा मैंने तारीख लिखवा दी थी कि मैंने उसी दिन यह हादसा देखा था। तो इस तरह आलम अरवाह तक पर असर जाकर पहुंचता है, अल्लाह कभी कभी इस तरह भी इल्म इंसान को देता है। और आखिरी चीज शाह साहब रहमतुल्लाह ने फरमाई कि इल्म कभी कसब और नजर से हासिल होता है, ये नजर व फिक्र से जो इल्म हासिल होता है। यहां शाह साहब रहमतुल्लाह ने ये जो दो अल्फाज इरशाद फरमाए हैं कसब ये अपने लुगवी माना में नहीं है, कसब का लुगत में माना है कि आदमी कोई काम करे, इसका कसब क्या है, रंदा चलाता है तरखान, इसका कसब क्या है माली है सब्जियां बीजता है, इसका कसब क्या है बाल काटता है, ये सारे कसब ही है ना मुख्तलिफ जातों में जो तकसीम हुए हुए, ये वो कसब नहीं है। क्योंकि अगर तर्जुमा यह किया जाए कि इंसान कसरत से सीखता है तो बात तो ठीक है, कसरत से सीखता ही है आदमी, इल्म का एक जरिया ही है, लेकिन यहां पे वो कसब मुरादी को शाह साहब दूसरा लफ्ज ले आए हैं यहां पे नजर, नजर के जरिए सीखता है। नजर और कसर, ये जो मिर्ज़ा अब्दुल्ला जलाल बड़ी मंतक की मशहूर किताबें हैं वहां पर दो चीजों का जिक्र किया गया है, ये असल में खालिस फलसफे की बात है। अक्षर बिल्ला ने रहमतुल्लाह ने एक वक्त में हदीस भी तफसीर भी फिका भी फलसफा भी मंतिक भी लुगत भी क्या क्या तसव्वुफ भी क्या क्या चीजें पढ़े हुए थे, तो जब उनका जी जाता है जिस इल्म में जाता है घुस जाते हैं। इसकी हुज्जतुल्लाह बालिगा, इसका बयान इसको पढ़ना मुश्किल चीज है बहुत। दो चीजें होती हैं, एक है हदस और एक है कस्ब नजर। कस्ब नजर और हदस में फर्क है। कसब नजर का मतलब यह है कि कोई आदमी चार चीजें होती हैं। एक ये चीज है कि इंसान किसी ऐसी चीज के इल्म में चला जाए जो उसे खुद मालूम है पहले से, बेकार बात है। अब मसलन पंखा चल रहा है, अब एक बच्चा उठता है और कहता है मैं तहकीक करता हूं पंखा चल रहा है कि नहीं चल रहा, फिर वो जाके देखता है बिजली आ रही है या नहीं, फिर वो देखता है इसका बटन ऑन है या ऑफ है,
ये भी जो पंखा चल रहा है तो तुम्हें जरूरत क्या है बिजली के चेक करने की, उन जो पंखा चल रहा है चल रहा है, बेकार बात। दूसरी किस्म जो बिल्कुल बेकार है कि इंसान ऐसी चीज के इल्म के हसूल के लिए चल पड़े जो बिल्कुल मजहूल है, उसे पता ही नहीं। मसलन इंसान ये चाहे कि वो खोज लगाए अल्लाह ताला की जात का, कोई चीज नहीं इंसान के पास। अल्लाह की जात किस चीज से बनी है? माज़ अल्लाह लकड़ी से, अल्लाह पत्थर से बनाया, अल्लाह लकड़ी से बनाया, अल्लाह ताला कोई नबातात है, अल्लाह ताला कोई रेत भट्टी से है, अल्लाह ताला इस लाइट से है जो हमें नजर आ रही है, हमारे पास कोई सोर्स है ही नहीं। अल्लाह ने कहा नहीं सा कभी सही शही, लोगों अल्लाह उनमें से किसी चीज से ऐसा नहीं है जो तुम देखते जो तुम्हारी समझ में आती। ये नूर, ये लाइट, ये सारी की सारी लाइट किसी चीज की बर्निंग से, मादा के जलने से पैदा होती है, तब ये लाइट है। सबसे बड़ा सोर्स सूरज है, और सूरज भी गैसेस के जलने से, टकराने से पैदा होता है। हालांकि अल्लाह की जात ये नूर नहीं है जो हम देखें, ये नूर तो सारी मखलूक है। तो दूसरी किस्म जिसमें इंसान को दखल नहीं देना चाहिए, बिल्कुल मजहूल हाल। तीसरी किस्म है जो इंसान के फलासफा के नजदीक अकल है, जिसका इल्म कसब व नजर जिसे कहते हैं। वो कहते हैं कसब व नजर यह है कि किसी चीज की मुबादी आपको पता नहीं, इन मुबादी से मतलूब की तरफ सफर करना। मतलब ये पता है कि गधा कोई चीज होती है, मुर्गा कोई चीज होती है, ये भी पता है कि गधा जो होता है जानवर होता है। नतीजा ये कि वह अरबों इंसानों में कभी गधा तलाश नहीं करेगा, आ जाएगा जानवरों में। जानवरों में आएगा तो वो उसे पता है कि चार टांगे होती हैं गधे की, तमाम वो जानवर जो रींगते हैं और जो दो टांगों वाले हैं, मुर्गी मुर्गा और मोर इस तरह की चीजें सबको छोड़ के उधर चला जाएगा। अब उसे ये भी पता है कि गधा जो है वो उसकी आवाज बड़ी करख्त होती है, बोलता है, चुप और गूंगा नहीं है, जिसे चूंटी है कि हम उसकी आवाज नहीं सुन सकते। तो अब वो जानवरों में चौपायों में उसको तलाश करेगा जो बोलता है। ये सारी इनिशियल स्टेजेस के बाद आखिर पे वो जो पहुंचता है ना, ये उसका सारा प्रोसेस एक जाने का। और गधे से जब वो इल्म को तरतीब देके वापस लाता है कि कोई पूछे कि गधा किसे कहते हैं, तो कहता है गधा एक ऐसे जानवर का नाम है जो चौपाया होता है और उसमें अपने इख्तियार से हरकत करने की सलाहियत मौजूद होती है, और उसकी शक्ल प्लान जानवर घोड़े से मिलती जुलती है, लेकिन कदम से छोटा होता है। ये सारी डेफिनेशन जो कर रहा है तो वो मतलूब तक पहुंच के वापसी का सफर से इख्तियार किया है ना। ये आना और जाना, ये दोनों सफर जो हैं, ये फलासफा के नजदीक कसब और नजर कहना। ये है मिर्ज़ा इब्नुल्लाह जलाल की मंतिक और फलसफा। अगर मंतिक और फलसफा ना पढ़ा हुआ हो तो शाह साहब रहमतुल्लाह की इबारत समझ में नहीं आती। हमारे मुताखरीन जो हैं फलासफा, उनका मसलक थोड़ा सा और है। मुताखरीन आखिरी दौर के फलासफा कहते हैं कि मुबादी इनिशियल स्टेज से इंतहा की तरफ सफर करना, ये है सारे का सारा फिक्र और नजर। इसे कहते हैं वापसी के सफर को नहीं कहते, क्योंकि उस वक्त तक इंसान को मालूम हो चुका होता है। ये तारीफ फलासफा ने की। बस ये सातवां बाब मुकम्मल हुआ। शाह साहब रहमतुल्लाह अलैह फरमाते हैं कि ये है वो चीज जिसके जरिए से इंसान इल्म को हासिल करता है, कि इल्म की तरतीब है। और आठवां बाब उन्होंने फिर शुरू किया है मिजाजात के। मिजाजात की फिर चार वजह हैं। मिजाजात क्या चीज है? मजाज और मुजाज दो लफ्ज, मीम की जबर के साथ मजाज और मीम की पेश के साथ मुजाज। मीम की जबर के साथ जब मजाज आता है तो उस मजाज का मतलब यह है कि हकीकत की बजाय दूसरा पहलू इख्तियार कर। कभी यह हकीकत मुंतजर नजर आ लिबास से मजाज, इकबाल कहते हैं ना। तो मजाज मीम की जबर के साथ जब आता है तो इसको कहते हैं। इसीलिए उर्दू अदब को जब आप पढ़ते हैं या अरबी अदब को, तो वो कहते हैं कि कलाम में मजाज के लिए अगर करीना मौजूद हो तो मजाज है, और करीना मौजूद ना हो तो किनाया। मजाज देखिए, एक है मीम की पेश के साथ मुजाज। उस मुजाज का मतलब है किसी ने इजाजत दी है, इल्म में इजाजत दी, तसव्वुफ में इजाजत दी, और उसी से लफ्ज बना है मुजाजात। और मुजाजात का मतलब है बाहमी तबादला जजा और सजा का। इंसान ने अच्छा अमल किया, فرشتوں نے اس کے لیے دعا مانگی, یہ مجازات ہو گئی دونوں کے درمیان. جدھر سے عمل نے کیا انسان نے غلط عمل کیا, اللہ کے فرشتوں نے معاذ اللہ لعنت بھیجی, یہ اس نے جب سے عمل کیا اور عمل کے نتیجے میں اس کی طرف سے جو رسپانس آیا یہ اس کے لیے لعنت ہو گئی, یہ ہے مجازات. اور شاہ صاحب رحمۃ اللہ بتاتے ہیں کہ چار چیزیں ہیں جن کی وجہ سے انسان کو اپنے اعمال کی جزا اور سزا بھگتنی پڑتی ہے. آٹھواں باب ہے, انشاءاللہ رمضان کے بعد سے شروع.